الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج جمعرات ہیں اور جمعرات کو ہمارے ہاں امعات آج کل پڑھایا جاتا ہے، جو حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ کی بہت اہم کتاب ہے. آج نسبت سکینہ کے بارے میں انشاءاللہ بات ہوگی. ان نسبتوں میں ایک نسبت سکینہ ہے، ہم نے اسے کہیں نور اطاعت کا بھی نام دیا ہے. اس نعمت کے تین شعبے اس نسبت کے. پہلا شعبہ حلاوت مناجات، سبحان اللہ. اس کی حقیقت یہ کہ جب انسان اللہ جل شانہ کو ذکر اذکار اور دعا استغفار کے ضمن میں یاد کرتے ہیں تو نماز ذکر اذکار کے اعمال الفاظ میں غیب کا جو رخ پوشیدہ ہے، لامحالہ سالک کی توجہ ادھر مبذول ہو جاتی، اس کا نفس ناطقہ اجمالی اور ضمنی طور پر غیب سے آشنا ہو جاتا ہے اور اسے اس میں لذت ملنے لگتی ہے. چنانچہ اس طرح توجہ غیب کا عمل کا اس کے جوہر روح میں داخل ہو جاتا ہے. اس سلسلے میں اکثر ایسا ہوتا ہے کہ آدمی بظاہر ساکت و خاموش ہے، لیکن اس کا دل اس کیفیت سے پر ہے. غیب کی طرف سالک کی توجہ ایک اجمالی حیثیت رکھتی ہے، اس لیے اسے حلاوت مناجات، آرام دل، رغبت بذکر اس طرح کے دوسرے ناموں سے تعبیر کیا گیا ہے. توجہ غیب کی اس اجمالی کیفیت کے حصول کے بعد سالک تمام کثرت سے ذکر و دعا کرتا اور بہت زیادہ توبہ استغفار میں مشغول رہتا ہے. ان امور کو دلی رغبت سے بجا لا کر دراصل وہ اپنے فطری تقاضے کو پورا کرتا ہے اور اپنی بصیرت مطالعہ کی مدد سے ان سے فائدہ اٹھاتے ہیں. اگر ایک گھڑی وہ ان مشاعل کو نہ کرے تو اس کا دل بے قرار ہو جاتا ہے اور اس کی حالت اس عاشق جیسی ہو جاتی ہے جو اپنے محبوب سے جدا ہو گیا ہو، لیکن اس کے بعد اگر وہ پھر ان مشاعل کو کرنے لگے تو اس کو وہی کیفیت حاصل ہو جاتی ہے، پھر وہ اس سے لذت اندوز ہونے لگتا ہے. آپ صلی اللہ علیہ وسلم نے اسی کیفیت کے لیے صبح و شام کا ذکر، افتتاحی دعائیں، رکوع سجود، دنیا آخرت کی بہبودی کے لیے اسرار الحاد سے دعائیں کرنا اور جن و انس کے شر سے خدا کی پناہ چاہنا وغیرہ امور کو لازمی قرار دیا. یعنی جس طریقے سے لوگ کہتے تصوف کے ذریعے کمال کرتے ہیں، ویسے جس طریقے سے اللہ جل شانہ نے شرعی امور کے اندر مجاہدات رکھے، نماز میں مجاہدہ ہے، روزے میں مجاہدہ ہے، زکوٰۃ میں مجاہدہ ہے، حج میں مجاہدہ ہے، اسی طریقے سے اللہ جل شانہ نے شرعی امور کے اندر قلب کی اصلاح کی چیزیں بھی رکھی ہوئی ہیں. یعنی مطلب یہ ہے کہ قلب اگر ان چیزوں سے ماشاءاللہ وہ حصہ لینے لگے تو ان کو بہت ساری چیزوں کی ضرورت نہیں ہوتی، ان سے اگر آشنا ہو جائیں. ان میں ایک یہ بات بھی ہے جس کی طرف حضرت نے اشارہ فرمایا کہ مسنون اذکار جو ہمیں دیے جا رہے ہیں اور جو مسنون دعائیں ہیں، ان کے اندر اس کیفیت کو رکھا گیا ہے، یعنی توجہ اللہ کی. اصل میں ان چیزوں کو لوگ عادتن کرتے ہیں، بس فرق صرف اتنا ہے، وہ کیفیتن نہیں کرتے. اگر یہ عادتن سے کیفیتن میں چلے جائے تو وہ چیزیں ان سے حاصل ہونے لگے. مثلا مناجات مقبول کو میں کہتا ہوں، مناجات مقبول جو ہے یہ مسنون دعائیں ہیں، اس کو لوگ تلاوت کی طرح پڑھتے ہیں، حالانکہ دعا اور تلاوت میں بہت فرق ہے. تلاوت تو یوں سمجھ لیجئے ترتیل کے ساتھ قرآن کے انوارات کو لینے کا طریقہ ہے. اس میں ہر ہر لفظ اور ہر ہر آیت کے اپنے انوارات ہیں، اور جب وہ تلاوت انسان ترتیل کے ساتھ کرتا ہے تو انوارات کے لیے رستہ کھل جاتا ہے، ان کے دل پہ تاری ہونے لگتے. اس وقت تجوید کے اصولوں کا خیال رکھتے ہوئے اور ترتیل کے ساتھ تلاوت، اگر کوئی کرتا ہے تو انوارات متوجہ ہو جاتے ہیں قرآن کی، اور اگر تدبر فی القرآن کے ذریعے سے انسان قرآن پاک کا مطالعہ کرے تو معارف متوجہ ہو جاتے ہیں، قرآن کے اندر جو معارف ہے وہ متوجہ ہو جاتے ہیں. تو اللہ پاک نے اس میں رستے تو رکھے ہیں، لیکن لوگ اس چیز کو اس انداز میں لیتے نہیں ہیں، نتیجتاً اس سے محروم ہو جاتے ہیں. اکثر میں عرض کرتا رہتا ہوں، اگرچہ میری زبان چھوٹی ہے اس وجہ سے لوگ اس کو سمجھ نہیں پاتے، لیکن ہمارے جو خطبے ہیں، کیا وہ خطبہ ہوتا ہے؟ مجھے تو نہیں سمجھتا کہ اس کو خطبہ کہا جا سکے. اس کو ہم مترنم تلاوت کہہ سکتے ہیں. ہاں جی، مترنم تلاوت کہہ سکتے ہیں، جس کوئی ترنم کے ساتھ تلاوت کر رہا ہو. مصر شاہ صاحب رحمۃ اللہ علیہ تشریف لائے تھے ادھر ہمارے مسجد سے اکبر میں، تو یا ایک لڑکا ایک جہادی ترانہ پڑھ رہے تھے. ان دنوں اس کا بڑا زور تھا، افغانستان کا جہاد ہو رہا تھا، تو ترانہ یہ تھا، وہ اس طرح پڑھتے: اے دشمن اسلام خبردار خبردار. مطلب کہ کمال ہے، ترانہ بھی ترنم سے، ترانہ بھی ترنم سے. سمجھ میں آئی نا بات؟ جب آپ دشمن کو للکارتے ہیں اس انداز میں، ہاں جی، اس سے دشمن کے دل پہ کیا دہشت بیٹھے گی؟ وہ تو جو میں گئے، کیا بات. ہاں جی، یہی وہ اجمیت ہے، یہی وہ اجمیت ہے. بڑا دیا ہے فقط زیب داستان کے لیے. ہاں جی، ذرا سی بات تھی اندیش ہے عجم نے اسے، بڑا دیا ہے فقط زیب داستان کے. لذت آشنا نہیں ہے، ہم ان چیزوں کا حق نہیں ادا کرتے. ہم پنجاب میں صبح کے پی کے میں، سندھ کا تو مجھے پتہ نہیں، خطیبوں کو دیکھتے ہیں، وہ خطیب لوگوں کو بس وہ جومے پر مائل کرتے ہیں، جومے ان کو علوم و معارف نہیں دیتے، بس وہ جومے، یہاں تک کہ ان کو سمجھ بھی نہیں آتی کہ کیا کہا، اور وہ جمرے ہوتے ہیں. اس کا مطلب اس کا سمجھ کے ساتھ کوئی تعلق ہی نہیں. اس کا سمجھ کے ساتھ کوئی تعلق ہی نہیں، بس صرف جملے کے ساتھ تعلق ہے. ایک دفعہ ہمارے ایک دوست تھے، اس کو تقریر کا بڑا شوق تھا سننے کا، کلاس فیل ہوتے، ظاہر ہے نیوکلیئر انجینئرنگ کے کلاسز میں تھے، تو پڑھے لکھے آدمی تھے. علامہ نصیر الاجتہادی صاحب کا وہ اس پہ بیان تھا ٹی وی پر، تو ڈائننگ ہال میں ہم جا رہے تھے کھانے کے لیے، تو میں نے دیکھا کہ ان کا تقریر جاری ہے اور یہ بھی بیٹھا ہوا ہے تقریر سنی. تقریر کا اس کا بڑا شوق تھا. ہم کانے سے فارغ ہو گئے، واپس آ رہے تھے تو تقریر ختم ہو گئی تھی. میں نے کہا عبدالروف صاحب کیا کہا علامہ صاحب نے؟ اب تھوڑے سوچ میں پڑ گئے، کہا تو کچھ بھی نہیں. میں نے کہا اسی کو کہتے لفاظی. یہ نہیں ہوتی کہ آپ نے بازار میں دیکھا ہوگا بچوں کو لیے، وہ جو ہوتا ہے وہ مشین سا ہوتا ہے، اس طرح چلتا ہے، وہ اس طرح پول سا بنتا ہے، کیا ہوتا ہے وہ، ہاں میٹھا جاگ سا، میٹھا جاگ بنتا ہے، ہاں لچے سے بنتے ہیں، بس وہی چیز ہے. اس کو تھوڑا سا گرو کچھ بھی نہیں. तो उसको कहते हैं शीशों का आसमान बनाना। हाँ जी, हो तो कुछ भी नहीं हो, बस सब ऐसे तुम्हार मान लेते। एक आदमी कहते हैं बस वाह जी वाह, क्या वाह 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 वाह, थोड़ा ससत निकालो, पता नहीं कुछ भी नहीं कहा। ये हमारा तरीका कार, हम ऐसे तकरीरों को सुनना चाहते हैं। तो फिर ऐसे तकरीरों से इल्म खाक हासिल होगा। हमारे पश्तो वालों का ये तरीका है कि कोई बहुत तेज मौलवी साहब आ जाए ना, बहुत जबरदस्त तुमार मान दे, बल्कि जिसको धड़क ले के साथ जबरदस्त तकरीर कर, तो कहते काफिर मुलाओ जालिम मुलाओ काफिर मसले हो गए, जालिम मौलवी तो काफिर मसले बता दिए। ये मायार है हमारा। तो इसमें फिर क्या होगा, मतलब क्या चीज हासिल होगी उससे? इससे कुछ भी हासिल नहीं होगा। हाँ जी, इसी वजह से मनाजत मकबूल से भी इस्तेफादा नहीं हो पाता, इसी वजह से खुतबा से भी लोग जिंदा नहीं होते। खुतबा तो जिंदा करने वाली चीज है, हयात डालने वाली चीज है। हाँ जी, खुतबा से भी जिंदा नहीं होते, जिक्र से भी जिंदा नहीं होते। हाँ जी, मनाजत मकबूल से भी असर नहीं होता। क्यों? असल चीज है ही नहीं उसमें, असल चीज दरमियान से निकल गई। इस वजह से फिर ये जिक्र करना पड़ते हैं, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, कम से कम समझ तो आए ना, कुछ पता तो चले कि हम क्या कर रहे हैं, कुछ रब के साथ ताल्लुक तो बन जाए ना। फिर इसके बाद यही मसनून अमाल है, सारा कुछ इसमें है, सारा कुछ इसमें है। लेकिन पहले अपने तैयारी करनी है, हमने तैयारी करनी है कि आया जो हम मुनाजात कर रहे हैं उस मुनाजात में हमारे दिल मौजूद है या नहीं, हम नमाज पढ़ रहे हैं नमाज में हम मौजूद है या नहीं, हम दुआ कर रहे हैं दुआ के अंदर अल्लाह की तरफ मुतवज्जे है कि नहीं है। हाँ जी, यही 33 दफ़ा सुबहान अल्लाह, 33 दफ़ा अल्हम्दुलिल्लाह, 34 दफ़ा अल्लाह अकबर के अंदर क्या कुछ नहीं है, सिर्फ बिस्मिल्लाह रहमान रहीम के अंदर क्या कुछ नहीं है। हाँ जी, मुल्ला की अजा और मुजाहिद की अजा, और मतलब उसमें असल में यही बात बताई गई थी, जब उसमें अमलियत आ जाए तो उस मुल्ला का मतलब वो यहाँ का जो मौलवी होता है ना, जो गाकर खुतबे देता है, उसकी तरफ अल्लामा इकबाल ने इशारा किया, असल मौलवी की तरफ तो इशारा नहीं किया। मतलब जो जो गाकर खुतबा देता है, क्योंकि खुतबा तो डराने वाला होता है, बशीर और नज़ीर का नज़ारा कराने वाला होता है, यही होता है। तो ऐसा खुतबा जो होता है वो खुतबा होता है, फिर खुतबा होता है, फिर उसमें इंसान जिंदा होता है। तो यहाँ पर भी ये बात है कि तवज्जो यानी बिल्कुल दुनिया के लिए भी मांगो अल्लाह ताला से, लेकिन मांगो उस तरीके से जिस तरह दुआ की जाती है, उसमें भी आपको रूहानियत मिलेगी, उसमें भी आपको रूहानियत मिलेगी। लेकिन अगर आप दीन की बातें मांगे लेकिन उस तरह न मांगे जिस तरह से मांगना चाहिए, तो बस ठीक है, एक रस्मी कार्रवाई हो जाती है, पूरी हो जाती है, आप भी समझ लेते मैंने दुआ कर ली और बस। तवज्जो गैब की इस कैफियत के हुसूल का सबसे अच्छा तरीके सालिक रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के मशहूर अदब कसम तो सलात बेन व बेन अब्दी अल्लाह की हकीकत व अपने मलहूज, यानी इस बात पर, क्योंकि बंदा जो कुछ अल्लाह ताला के बरगाह में अर्ज करता है खुदा रब्बुल इज्जत की इनकी मारूजात को सुनता और उनका जवाब देता है, जैसे कि ऊपर की हदीस में वारद। इस हदीस का मतलब है कि खुदा ताला फरमाते कि मैं नमाज को अपने और अपने बंदे के दरमियान तकसीम कर दिया है। जब बंदा अल्हम्दुलिल्लाह रब्बिल आलमीन कहता है तो उसके जवाब में खुदा फरमाते कि मेरे बंदे ने हमद की, और जब बंदा अर्रहमान रहीम किया तो फरमाते मेरे बंदे ने मेरी सना की, और जब बंदा मालिक उम्मीदीन किया तो उसके जवाब में अल्लाह ताला फरमाते कि मेरे बंदे ने मेरी बुजुर्गी बयान की, اور جب بندے یا کنا بدو یا کنستین کیا تو خدا فرماتے کہ یہ چیز خاص میرے اور میرے بندے کے درمیان مشترک ہے. اور جب بندے حدن صراط مستقیم آخر کہتے ہیں تو خدا فرماتے کہ یہ چیز خاص میرے بندے کے لیے اور میں نے اپنے بندے کا سوال پورا کر دیا ہے. عرضی کے جوش توجہ غیب کی اس کیفیت کو حاصل کرنا چاہیے, اس کے لیے ضروری ہے کہ وہ طویل سجدے کرے, دعا استغفار میں اصرار و الحا کرے, وہ کثرت سے ذکر اذکار کرے. اس بات کا بھی خیال ہے کہ رسول کریم صلی اللہ علیہ وسلم اور دوسرے پیغمبروں نے اللہ کی ذات میں غور و فکر کرنے کا ہرگز حکم نہیں فرمایا. بے شک آپ صلی اللہ علیہ وسلم نے تعظیمی اعمال افعال و دعائی اقوال کے زمن میں اس بات کی ضرور اجازت دیے, چنانچہ یہ آپ کے بعد صحابہ کا مسلک تھا اور اسی پر تابعین کا عمل رہا. نسبت سکینہ کا دوسرا شعبہ شمول رحمت کا ہے. اس کی حقیقت سمجھنے کے لیے ایک مقدمہ کی ضرورت ہے. بات یہ کہ جب نفس ناطقہ میں جب بلی طور سے نیز کوشش ہمت کی بدولت یہ استعداد پیدا ہو جاتی کہ وہ ملائکہ سے الہام قبول کر سکے, یہ روحانیت اس میں آ جائے, تو اس منزل میں اس کے نفس کی صلاحیتیں اپنے کمال کو پہنچتی ہے اور اس کی بہیمی قوت کے شغلے بجھ جاتے ہیں. اس وقت اس کا مطلب یہ نہیں ہوتا کہ وہ بہیمی اکثر معدوم ہو جاتی ہے, اس میں کوئی کمی آ جاتی ہے, بلکہ بہیمی قوت کے شغلے بجھ جانے سے مراد یہ کہ نفس پر ملک کی قوت کا استیلا ہو جاتا ہے, غلبہ ہو جاتا ہے, اور انسان کی بہیمی قوت ملک کی قوت کے رنگوں میں سے کسی رنگ میں رنگی جاتی ہے. یہ مقام انسانی کمالات میں سے کمال ہے, اور جو شخص کمال کی طرف پوری طرح متوجہ ہو جائے تو اس کے سامنے راحت و پاکیزگی سے بھرا ہوا ایک دریائے بے کراں ظہور پذیر ہوتا ہے, اور اس میں سے جتنا زیادہ سے زیادہ پیتے اس کے اس کی پیاس بڑھتی ہے. تعال اللہ زہ دریائے پرشور, کزو بر تشن عارت تشنگی زور, گرز وے تشن صد جوان نوشت, برائے جرع دیگر خروشت, گزشت این گفتگو از چو از چن, نہ آب آخر شو نہ آب آخر شود نے تشن خورسن. حق سبحانہ وتعالیٰ کے فضل و کرم ہے کہ اس نے نسبت شمولی رحمت کی اس کیفیت کے اکتساب کے چند طریقے مقرر فرمائے جن میں عام و خاص اور ذکی و غبی اقساط اور پرمل کر سکتے ہیں. حق سبحانہ وتعالیٰ نے ان طریقوں کو انبیاء علیہ السلام کی زبانوں سے خلق کے لیے واضح فرمایا. شمولی رحمت کے ان طریقے احتساب کا لب لبا یہ کہ اول تو سالک کے دل پر ذات حق کے عقیدے کا پورا پورا تسلط ہو, اس کے بعد سالک اپنے آزاد جوارح کو ان اعمال کا عادی بنائے جن کی صورت مدت ہائے دراز سے ملائلہ کے ذہنوں میں متمکن ہے, ان اعمال کی خوبی کا نقش وہاں پوری طرح جم چکا ہے. اللہ تعالیٰ کی ذات میں کامل اعتقاد کے معنی کے سالک اس کی مرضی پر پوری دلجمی اور ثابت قدمی سے راضی اور اپنے رضا کو پورے عزم کے ساتھ اس کی مرضی کا پابند کرے. وہ اپنے آپ کو کلیتاً اس راہ وس پر لگا دے جس میں کہ انسان کی بلائی اور بہتری ہے. اس کے بعد اعضاء و جوارح کے اعمال کا معاملہ ہے. سن کے حقیقت ایک ملائلہ جن کی تمام تر توجہ کا مقصود انسانوں کی تکمیل ہے, یہ اعمال ان ملائلہ کے ذہن میں متشکل ہو چکے ہوتے ہیں. ملائلہ میں ان اعمال کے تشکل کی مثال یوں سمجھے کہ ہم میں سے ایک شخص ایک تخت بنانے کا مشتاق ہے, چنانچہ اس تخت کی صورت کو اپنے ذہن میں اس طرح جاگزی کر لیتے گویا کہ وہ تخت کو مادی شکل میں اپنے سامنے دیکھ رہا ہے. اب سوال ہے کہ اعمال ملائلہ کے ذہن میں کیسے متشکل ہو گئے. اس کی صورت یوں ہی کہ خدا کے صالح و نیکوکار بندوں نے نسل بر نسل ان اعمال کے ذریعے اللہ تعالیٰ کا قرب ڈھونڈا, ان بزرگوں کی نیکیوں کے صحیح ان اعمال سے بھر گئے, چنانچہ اس وجہ سے ان اعمال کو ملائلہ میں ایک مستقل حیثیت حاصل ہو گئی. اب حالت یہ کہ جب کوئی شخص ان اعمال کو بجا لاتا ہے تو ملائلہ کی جانب سے شخص کی طرف رضا و سرور کے ایک روح چلتی ہے. اس کے علاوہ یہ بات بھی کہ ان اعمال کی صورتیں صالحین کے ذہنوں ان کے جوارح میں موجود ہوتی ہے, اور یہی وہ صورتیں جو ملائلہ میں متشکل ہو چکی ہیں. چنانچہ ان اعمال کے کرنے سے آدمی میں استعداد پیدا ہو جاتی ہے کہ وہ ملائلہ کے الہام کو قبول کر سکے. اس زمن میں کبھی کبھی یہ ہوتا ہے کہ ملائے سافل بھی ادنا درجے کے فرشتے ملائلہ سے رضا اور پسندیدگی کی کیفیات اخذ کرتے ہیں. یہ فرشتے ذکر کرنے والے شخص کے ارد گرد ہلکا مان لیتے ہیں, ان کے نیچے اپنے بازو بچھاتے ہیں, اور انسانوں اور بہائم کے دلوں میں اس بات کا الہام کرتے ہیں کہ ان ذکر کرنے والوں کو ہر جانب سے نفع پہنچائے. چنانچہ اس طرح سب ان کی جان ان کے اعمال ان کی اولاد کے خیر و برکت اور سرور و سلامتی کا باعث بنتے ہیں. لفظ ملائلہ یہ احادیث شریفہ میں ہے, تشریح اللہ والوں نے کی ہے, یعنی وہ فرشتے اور وہ روح ارواح مقربین کے ارواح جو وہاں پر ہے, ان کو اللہ جل شانہ نے جو ذوق دیا ہے اعمال کا دیا تھا, وہ ذوق ان کے मतलब ये उनके सामने है। तो साइंस की जुबान में अगर मैं कहूं, अगर उसी तरह कोई यहां पर भी मुतवज्जे हो जाए उस अंदाज में उस अमल की तरफ, तो वहां पहले से वो चीज मौजूद है, तो रेजोनेंस की वजह से कनेक्शन हो जाती है और मलयालम से वो चीजें उधर आने लगती है। ठीक है ना, समझ में आई ना बात? चूंकि यहां तो नफ्स हावी है ना, लिहाजा अपने आप को बचा के रखना और अपनी कैफियत को बचा के रखना मुश्किल होता है। लेकिन जब मलयाला के साथ कनेक्शन हो जाता है तो वहां तो नफ्स नहीं है, तो वो एक दरिया की तरह जब सामने आ जाता है तो यहां का नफ्स मगलूब हो जाता है। समझ में आ गई ना बात? ये कैफियत सकीना है। इसके जरिए से लोगों का को बहुत फायदा होता है। असल में हुआ क्या था, मैं अगर कुछ अर्ज कर सकूं, बुजुर्गों की अरवाह, उन्होंने जिन चीजों पर मेहनत की उनको महबूब होते हैं। आज अब यहां कोई इसकी फिक्र करने शुरू कर ले, ठीक है ना, तो वहां सुभान अल्लाह वो बहुत बात बस कनेक्शन हो जाती है और वहां की फ्यूज बरकत आनी शुरू हो जाती है। ये असल में एक पूरा निजाम है, बस बुजुर्गों ने इसमें ये बात भी की कि हम लोग जो मामूलात करते हैं उसके लिए कोई खास वक्त अगर कोई मुकर्र करता है तो उसमें ज्यादा फायदा होता है। अमलियात के रुख से बात नहीं कर रहा हूं ठीक है, वो ये है कि उन हजरात जो मलयाला है उनको चूंकि इस वक्त के साथ भी मुनासिबत हो जाती है कि उस वक्त में उनके साथ सिग्नल ऑन हो जाता है, तो उनकी तवज्जो उस वक्त होती है। जब उस वक्त वो चीज़ नहीं होती किसी और वक्त पे चला जाता है तो मैदान खाली होता तो बेबरकती हो जाती है। ठीक है ना, अब ये नुकता समझाना बहुत मुश्किल काम है, उसके लिए पूरी तरतीब समझनी पड़ेगी तब आपको बात समझ में आएगी। मुझे अक्सर साथी बताते हैं, बस दफा तो मैं समझता हूँ कि शायद उनको इसका पता होगा तो बताता नहीं, लेकिन जब वो इस किस्म की बात कह देते हैं तो फिर मैं उनको बता देता हूँ, समझा देता हूँ कि बाद लोग हमारा जिक्र नहीं है जो सिलसिले का जिक्र है, वो ड्राइविंग करते 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 हैं। तो मैंने कहा फिर आपको क्या फ़ायदा होगा, आपके तस्वर ड्राइविंग की तरफ होगा या जिक्र की तरफ होगा? भाई अगर आप सवाब वाले जिक्र करें तो उस दर्जे का सवाब तो मिल जाएगा जितना दर्जे का आपकी तवज्जो है, क्योंकि उसमें कैफियत मतलूब नहीं है, सवाब मतलूब है, तो कर सकते हो। बस आप कह सकते हैं कि चलो जी अगर आपको 100% नहीं मिलता तो आपको 10% मिल जाएगा, 15% मिल जाएगा, लेकिन सवाब मिल जाएगा कुछ ना किसी दर्जे में। लेकिन अगर आप करते ही कैफियत के लिए तो कैफियत उधर कैसे पैदा होगी, कैफियत पैदा होगी तो गाड़ी उलटेगी और गाड़ी नहीं उलटेगी तो कैफियत नहीं होगी। हाँ जी, तो इसका मतलब यह कि आपने कैफियत को सिफर से जरब दे दी ना, तो फिर आपको क्या फायदा होगा, क्योंकि इसमें मकसूद कैफियत है। हज़रत तानवी रहमतुल्लाह अलैह से किसी ने पूछा कि हज़रत हम जो ला इलाहा इल्लल्लाह का जिक्र करते हैं इसमें तजवीद के कवायद पर अमल नहीं होता, हज़रत ने फरमाया इसमें तजवीद के कवायद पर अमल मकसूद ही नहीं है, इसमें तो कैफियत मकसूद है, इसमें तो कैफियत मकसूद है। مثلا اب لا الہ الا اللہ، اب لا میں آپ چلے گئے، دور چلے گئے، جیسے کسی چیز کو آپ دور پھینک رہے ہیں، تو لا اب کون سا قانون ہے تجوید کا؟ تجوید کا قانون تو گیا، لیکن آپ کے جو تصور بنا ہوا ہے لا کے ساتھ وہ مطلوب ہے، اس کا آپ کو فائدہ ہو رہا ہے، وہ اپنے ذہن میں جو پھینک رہے ہیں، مطلب اس چیز کو جو لا سے پھینکنا ہے، وہ آپ کا فائدہ ہو رہا ہے، تو وہاں پر تجوید کے قوانین مقصود ہی نہیں ہیں۔ مجھے بتاؤ جو ہم کہتے ہیں اے لا لا، یہ تجوید کا کون سا قاعدہ ہے؟ کوئی ہے قاعدہ میں اس طرح؟ یہ جنہوں نے اس طرح ذکر جہری کیا ہوتا ہے نا، وہ جب تکبیر کہتے ہیں نا نماز کے امام کے پیچھے، ان کا ضرب لگتا ہے، اشہد ان لا الہ الا اللہ، اشہد ان لا الہ، پتہ چلتا ہے کہ یہ ذاکر ہے۔ ہاں جی، تو یہ جو ہے نا، مطلب ہے کہ یہاں تک کہ بزرگ اس کا اتنا احتیاط کرتے ہیں کہ جو ذاکر شخص ہوتا ہے اس کو پورا کلمہ بتا دیں، کہتے ہیں جب اضافی ذکر کرو تو اس میں پورا کمرہ لا الہ الا اللہ پڑھو، لا الہ الا اللہ محمد رسول اللہ، لا الہ الا اللہ صرف نہ پڑھو، اس کی وجہ ہے کہ صرف لا الہ الا پڑھتا ہے تو اس سے ضرب لگتا ہے اس کو غیر اختیاری طور پر، اور ضرب دوائی ہے، اور دوائی ایکسس اس کی نہیں ہونی چاہیے، جتنی ضرورت ہے اتنا ہی کر سکتے ہو، اس سے زیادہ کرو گے تو نقصان ہو سکتا ہے۔ اب ذرا میں آپ کو ایک بات بتاؤں، بہت زبردست علم اللہ تعالیٰ نے عطا فرمایا، بعض لوگ کہتے ذکر سے فلاں کا دماغ آؤٹ ہو گیا، ذکر سے کسی کا دماغ آؤٹ نہیں ہوتا، لیکن ضرب و جہر سے ہو سکتا ہے، کیونکہ ضرب و جہر اضافی چیز ہے۔ ضرب و جہر کیا چیز ہے؟ یہ اضافی چیز ہے، یہ تو ذکر کا حصہ نہیں ہے، یہ تو ذکر کا کیریئر ہے، ٹھیک ہے؟ اب جیسے پیٹرول لے جا رہے، پیٹرول کی گاڑی کا کیریئر، تو پیٹرول اور چیز ہے، اس کا کیریئر اور چیز ہے، تو یہ کیریئر ہے، اگر آپ نے اس کیریئر میں کچھ چیزوں کا خیال نہیں رکھا تو نقصان ہو سکتا ہے، مثلا صحیح جگہ پہ ضرب نہیں لگا، ضرورت سے زیادہ ضرب ہے، ہاں جی، ضرورت سے زیادہ تعداد کے ساتھ ضرب لگ گیا، مثلا 100 دفعہ آپ کو کہا گیا، آپ 200 دفعہ کر رہے ہیں، 300 دفعہ کر رہے ہیں، اب یہ چیزیں چونکہ آپ کے لیے وہ نہیں ہے، ذکر کیسا نہیں ہے، یہ دوائی کیسا ہے، تو دوائی میں تو تعداد اور مقدار ہوتا ہے نا، دوائی میں تو تعداد اور مقدار ہوتا ہے، تو اگر آپ مقدار کا خیال نہیں رکھتے تو نقصان ہو سکتا ہے، تو نقصان کبھی بھی ذکر سے نہیں ہوتا، کس سے ہوتا ہے؟ ضرب و جہر اس کے ذریعے سے ہوتا ہے، کیونکہ یہ مقصود نہیں ہے، یہ ذریعہ ہے کیفیت کو حاصل کرنے کا، وہ دوائی ہے، اور دوائی کی مقدار آپ اپنی مرضی سے نہیں مقرر کر سکتے، وہ ڈاکٹر کی مرضی سے ہوگا، وہ ڈاکٹر کی مرضی سے ہوگا، پیراسیٹامول کی کوئی 20 گولیاں کھا لے گا تو اسپتال جانا ضروری ہو جائے گا، حالانکہ صبح دوپہر شام ہر ایک کا تھا، جو بیمار ہوتا ہے 20 گولے کھائے گا تو، ہاں جی، تو یہ اس طرح کے، مطلب جو ضرب و جہر ہے یہ ایک اضافی چیز ہے، اللہ اکبر، نسبت سے کی نہ کہ، اچھا یہ تو ہو گیا، ماشاء اللہ، اللہ تعالیٰ کی ذات میں کامل اعتقاد کے معنی کہ سالک اس کی مرضی پر، یہ بھی ہو گیا، اب سوال یہ کہ اعمال ملائکہ کے ذہن میں کیسے متشکل ہو، یہ بھی ہو گیا، اس ضمن میں کبھی کبھی یہ ہوتا ہے کہ ملائکہ سافلین ادنی درجے کے فرشتے ملائکہ اعلیٰ سے رضا و پسندگی کی افعال اخذ کرتے ہیں، ये फरिश्ते जिक्र करने वाले अशास के गिर्द गिर्द हल्का मान लेते हैं या उनके नीचे अपने बाजू बिछाते हैं और इंसान और बाहम के दिलों में इस बात का इल्हाम करते हैं कि वो इन जिक्र करने वालों की हर जानब से नफ़ा पहुँचाए। चुनाचे इस तरह ये सब इनकी जान, उनके माल, उनके औलाद के लिए खैर, बरकत और आसूदगी सलामती का बायस बनते हैं। नस्बत शमूली रहमत की असल हकीकत की वजाहत से पहले जो मुकदमा ज़रूरत है उसका बयान हो चुका। इसके बाद अब मालूम होना चाहिए कि बारहा इस अमर का मुशाहदा हो चुका है कि जिक्र के मजालस में और ख़ास तौर पर जब वो मजालस जिक्र मसाजिद में कायम हो, ज़ाकिरीन की जुमात जब नमाज जिक्र में मशगूल हो तो एक घड़ी भी नहीं गुजरती कि इन पर मलाइका की तरफ से बरकात नाजिल होती हैं। हाँ जी, और ये बरकात नसीम मुअत्तर की तरह इनके नफूस का अहाता कर लेती। खास ज़ाकिरीन की जुमात उस वक्त हुज़ूरी मुनाजात की सिफत से मुतसिफ हो चुके हैं हुए और ज़मन इस अमर का भी मुशाहदा हो चुका है। जब कोई शख्स इसमें अल्लाह का जिक्र पूरी तरह शद और तरतील के साथ करता है तो इस मुबारक सूरज शुगल नूर के मानंद मलाइका के नफूस में नक्श हो जाता है और जो जिक्र पर मौक्ल है। और जब ये शख्स बकसर जिक्र करे तो उसमें मुबारक सूरज फरिश्तों से ऊपर जो और फरिश्ते हैं इनके नफूस में नक्श हो जाती है। इस तरह सूरत तरक्की करते हज़रुल कुद्स के मुकाम में पहुंच जाती है और वहां से सूरत जलीलाही में जो शख्स अकबर के लिए बमंजिल दिल है जागजी हो जाती है। और ये जो हमारे रसूल मकबूल सल्लम ने फरमाया कि फरिश्ता जब उसे लेकर ऊपर चढ़ता है तो रहमान का चेहरा उससे शर्मा जाता है। तो इससे ये माने मुराद है। बाद दफा ये भी देखा कि नूर ने जाकिर के गिर्द पेश के हाथ कर लिया, उससे जाकिर के इर्द गिर्द की सारी फिजा बुकाय नूर बन गई। बाकी मामलात को अल्लाह बेहतर जानता है। महा जिक्र से फिजा का पुरनूर हो जाना यही वो बात है जिसके बिना पर शारे ने नमाज के लिए हुजूरी की शर्त नहीं लगाई। बाज़ दफ़ा महा जुबान से खुदा का जिक्र करने फैज़ान नूर का बायस हो जाता है। इसी तरह तात की भी बहुत सी किस्में ऐसी कि वो बसा अवकात वो नमाज की मसील नहीं होती लेकिन ये बरकत के नजूल का बायस ज़रूर बन जाती है। चुनांचे इस बिनापन के करने का हुक्म दिया जाता है। इस किस्म की तात कुर्बानी देना, खानकाबा का तवाफ़ करना, सफा और मरवा के दरमियान सही, काबा की ज़ियारत, रोज़ा, सिदका, जहाद, मरीज की आदत, जनाजे के साथ जाना, उस तरह के और आमाल खैर हैं। यानी अल्लाह पाक ने इन तमाम आमाल के अंदर अपने नूरानी कैफियात रखी। तो अगर किसी को माशाल्लाह इनके साथ मुनासिबत हो जाए तो फिर वो सारी चीज़ें उनको मिलने लगती है। निस्बत शमूली रहमत के उसूल के ज़मन में ये होता है कि जो जो इंसान इन अमाल असकार को करता है उसका नफ्स बतदरीज शमूली रहमत के रंग को कबूल करता जाता है, यहाँ तक कि रंग इसके लिए मुस्तकिल मलका की हैसियत कर लेता है, इख्तियार कर लेता है। इस फ़कीर के नज़दीक यह हदीस वो क़ुरब मुझे सबसे ज़्यादा जो किसी बंदे ने फ़राइज़ को अंजाम देने से हासिल किया हो, नीज़ मेरा बंदा नाफिल से बराबर मेरा क़ुरब हासिल करता रहे, यहाँ तक कि मैं उनका कान बन जाता हूँ जिसे वो सुनता है, उसकी आँखें बन जाता हूँ जिसे वो देखता है, उसका हाथ बन जाता है जिसे वो पकड़ता है, उसके पाँव बन जाता हूँ जिसे वो चलता है। इसी मतलब की वजाहत करती शमूली रहमत की सिफत चूँकि फ़राइज़ में बेशतर पाई जाती है इसलिए हक़ सुबहान तआला के मोहब्बत मलाइका के वसात से इसी जानब ज़्यादा मुल्तफित रहती है। और जब कोई शख्स कसरत से नौफिल लगा तो हक़ सुबहान तआला की तरफ से एक नूर मलाइका के नूर के तवसुत से उस शख्स के रूह में दाखिल होता है, उस तरह उस शख्स को रूह को घेर लेता है कि इसको रूह का तमाम तरक्याम व इन्हसार नूर पर हो जाता है। यानी हक़ सुबहान तआला का नूर उस शख्स की रूह के लिए क़य्यूम बन जाती है और यही नूर सबब बनता है उस शख्स की दुआओं की कबूल होने और ज़रिया होता है मकरूहात और बुरी चीज़ों से उसके बचने का। और यह अमर बारहा मुशाहदे में आ चुका है। हक़ सुबहान तआला के नूर का एक शख्स के रूह का क़य्यूम बन जाना, इसकी मिसाल जैसे कि कपड़े का एक शेर या मछली हो, इसमें हवा भर दी जाए और हवा की वजह से हरकत करने लगे। अब इस हवा में पानी के अज्जा भी थे, चुनांचे पानी का असर हवा के ज़रिए से कपड़े के शेर या मछली के हर उज़्व में पहुँच गया। माह मा शरा दिल शेर आलम जम्बश अजबात बाशद दम बदम। नूर इलाही की क़य्यूमियत की इस कैफियत को, हकीकत को सबसे बेहतर खुद हक़ ताला ने कुरान मजीद में बयान किया है। चुनांचे सूरह नूर में मरशात फरमाया मसल नूरी का मिशकात फ़िया मिसबाह, अल्लाह ताला की नूर की मिसाल जैसे कि ताक में चिराग लगा हो। इब्न अब्बास ने इस आयत को यूँ पढ़ा है मसल नूरी फ़ी क़ल्बिल मोमिन का मिशकात फ़िया मसाबी, अल्लाह का नूर जब मोमिन के कल्ब में जागे हों तो इसकी मिसाल ऐसी जैसे कि एक ताक और उसमें चिराग लगा हो। ये असल में थोड़ा सा मैं अगर इसको साइंस की दुनिया में बात करूं, आजकल जैसे चीज़ें आ रही हैं सामने कि मास को भी एनर्जी के शेप में स्टडी किया जा रहा है स्ट्रिंग थ्योरी से, ये असल में जो मास है ये भी एनर्जी ही की एक शेप है। हाँ जी, मतलब वो है क्या, मतलब जितने चीज़ों को बारीकी में देखते जाओ देखते जाओ देखते जाओ देखते जाओ देखते जाओ, तो आखिर में सारे व्यवस में होंगे। यही वजह है कि ग्रेविटी फोर्स, ये मतलब जो है ना उसको ग्रेविटान, उसका जो है ना वो फोटॉन्स की तरह ये ने बना लिया है, ग्रेविटान को फोटॉन के अंदाज में देख रहे हैं। तो अब ये यही बात है कि मलाइका ये नूर के माशाल्लाह पूरे निजाम के कैरियर हैं। तो इस जरिए से जो इंसान जिक्र करता है उससे वो पूरा निजाम हरकत में आता है, मलाइका का निजाम, क्योंकि जिक्र का नूर और फिर मलाइका का नूर ये मिलके एक पूरे निजाम को वाइब्रेट करना शुरू कर लेता है। नतीजतन जो चीज़ें हमारे लिए बड़े फासले पर हैं लेकिन वो फासले कोई अहमियत पर नहीं रखते और बढ़ता जाता है कैफियत के साथ। जैसे अभी फरमाया कि पहले साफिल मलाइका का वो ताल्लुक हो जाता है, फिर इसके बाद आला मलाइका का हो जाता है, फिर इसके बाद और आगे जाता है, फिर आगे और जाता है, हत्ता कि अर्श तक बात पहुँच जाती है और फिर अल्लाह तआला के साथ ताल्लुक हो जाता है। ये वो शुमूल रहमत वाला कंसेप्ट है। इसके ज़रिए से इंसान अल्लाह पाक के नूर के साथ, अल्लाह पाक का जो नूर है उसका कयूम बन जाता है और उसके तमाम मसाइल उसके ज़रिए से हल होते हैं। शमूल रहमत की नस्बत का तीसरा शोबा असमा इलाहिया के अनवार में नफ्स का रंगा जाना है। इसकी हकीकत बयान करने से पहले एक मुकदमा की ज़रूरत है। मालूम होना चाहिए कि असमा इलाहिया ख्वा व असमाय बसीत हों जैसे कि अल्लाह रहमान और रहीम है, या वह असमाय मरकबा हो जैसे कुरान मजीद की आयत और दुआएँ हैं जो ज़ात वाजिब के सिफात पर दलाल करती है, मसायतुल कुर्सी, कुल वल्लाहु अहद या सूरह हशर की आखिरी आयतें। अलग खुदा तआला की बसीत और मरकब असमा आलम मिसाल में अपने मुस्तकिल सूरतों के साथ मौजूद और कायम है। चुनांचे मैंने जब इनकी मिसाली सूरतों को नज़र तामुक देखा तो मुझ पर यह हकीकत आश्कार हुई कि इस्मा इलाही की इन सूरतों के अनासर बदन तो क़ुव्वत मिसाली से हैं, उनका तख़य्युल मलाइका की तरफ से, और सूरतों के रूह नस्मा की अपनी ज़ाती इज़ाफ़ी सिफ़ात हैं। ज़ाती सिफ़ात जैसे अल्लाह रहमान और रहीम और इज़ाफ़ी सिफ़ात जैसे रज़ाक और कहार वगैरह हैं। इसके साथ मैंने भी देखा अलम मिसाल में अस्मा की सूरतें और क़ालिब सरता पा नूर ही नूर हैं। मुकदमा तो यहाँ ख़त्म हो गया, अब इन अस्माए इलाही के रंग में नफ्स के रंग ही जाने का बयान शुरू होता है। इस ज़मन में जानना चाहिए कि मर्द मोमिन जब इन अस्माए इलाही का सच्ची नीयत और पूरी तवज्जो से जिक्र करता है और उसका दिल इन अस्मा को अपने अंदर महफूज करने की जदोजहद में कुलियतन मसरूफ़ हो जाए तो उस शख्स के बातिन की तरफ अस्माए इलाही की इन मिसाली सूरतों का एक दरवाज़ा खुलता है जिससे इसके दिल में नूर और ठंडक का नुज़ूल होता है और उसकी कैफियत में बड़ी लज्जत महसूस करता है। उस शख्स को जब इन अस्मा के जिक्र में लज्जत मिलती है तो वो और ज़्यादा तनदेही और हिम्मत से जिक्र में लग जाता है। चुनाचे जितनी ज़्यादा तंदेही से उन अस्मा का जिक्र करता है इस हिसाब से इस पर अनवार का फैजान बढ़ता जाता है। वो दरअसल यही वो सबब है जिसके बिना पर अम्बिया अलैहिस्सलाम हमेशा इस बात पर जोर थे कि जो दुआएं मासूर मुकर्रर दुआ करने वाला इन दुआओं के अल्फाज और सीओ का पूरा पूरा लिहाज रखे। उसी वजह से इन्होंने इन अस्मा इलाही में से बाज़ को इसमें आज़म करार दिया है और बाद दुआओं की खास खास तासीरात बयान फरमाई। इसलिए सिलसिले में उन्हें इस अमर को ज़रूरी तस्लीम नहीं कि दुआओं की तासीर सिर्फ उस वक्त होगी जबकि दुआ करने वाला इन दुआओं के खवास से वाकिफ हो जाओ। चुनांचे जिक्र के मजाज में बरहाए देखने में आए कि जूँ ही जाकिर की ज़ुबान से अल्लाह का इस्म निकला तो फौरन इस इस्म से एक अजीम शान हकीकत बड़े जोश खरोश से ज़ाहिर हुई। उसने जाकिर के दिल को घेर लिया। अल्लाह के इस्म के इस हकीकत से एक शाहरा जो बड़ी कुशादा है ज़ात की तरफ खुलती है। इस ज़मन में फ़कीर को इस बात से आगाह किया गया है कि दावत असमा वालों में से जब कोई शख्स अस्माए इलाही में से किसी इसम का जिक्र मशगूल हो जाता है और वह इस इसम की इस कदर तिलावत करता है कि इस इसम का आलम मिसाल में जो कालिब है उसको तिलावत करने वाले का दिल इस मिसाली कालिब की हकीकत से मुतसिल हो जाता है तो उसके और उस इसम के दरमियान एक कुशादा राह खुल जाती है। उसके बाद इस इसम के मखसूस आसार ख्वा वह आलम अनफुस से हों या आलम आफाक में इस इसम की तरफ ज़रा सी तवज्जो करने इस इसम के नूर से रब्त पैदा करने से तिलावत करने वाले पर ज़ाहिर होने लगता है। इस तरह के अबाद गुजार जब नमाज ذکر دوسری طاعت میں مشغول ہوتا ہے اور کثرت سے نماز پڑھتے ہو ذکر طاعت کرتے ہو تو استاد کا نور جو عمل مثال میں اپنی ایک مستقل صورت رکھتا ہے اس بات گزار سے اتصال پیدا کر لیتا ہے اور اس کے نفس کے احاطہ کر کے یہ نور اس کی مربی بن جاتا ہے. اور غرض احوال میں سے کسی حال میں بھی جب سالک اپنے چشم ہمت کو اس نور کو پیوستہ کر دیتا ہے اور اس کی طرف کلیتر متوجہ تو اس مقام پر پہنچ کر اس شخص قوائے الہی کو انفس ان لوگ کے نفوس اور افاق یعنی عالم کائنات میں برسرکار لانے کا ذریعہ بن جاتے ہیں. مجھے بتایا کہ بن اسرائیل کے عابدوں کو یہ نسبت حاصل تھی ان کی دعاؤں کا قبول ہونا اور اس طرح کی اور عجیب عجیب آثار کرامات جو ان سے ظاہر ہوتے تھے اس نسبت کی برکت سے ان کو خصوصیت حاصل تھی. اس نسبت کو حاصل کرنے کا سب سے یقین طریقہ یہ کہ اسم اللہ کا ذکر کیا جائے. اس کے لیے ضروری ہے کہ ذکر کے وقت دل ادھر ادھر کے پریشان کو خیالات سے خالی اور اس کا پیٹ دل و بول و براز اور ریح سے فراغ پا چکا ہو. ذاکر کو چاہیے کہ ذکر کے وقت نیز سرے سے وضو و طہارت کرے اور 1000 بار اس میں اسم اللہ کا ذکر کرنے کے بعد درود پڑھے. ذکر کرتے وقت وہ لفظ اللہ کی تشدید پر زور دے اور اس لفظ کو اس کے صحیح مخرج سے نکالے اور تھوڑی تھوڑی دیر کے بعد دوران ذکر میں اس نور کا تصور کرتا جائے جو فضا میں پھیلا ہوا ہے. چنانچہ اب جب اس طریقے سے چند ہزار اسم اللہ کا ذکر کرے گا تو یقین اس نور سے اس کا اتصال ہو جائے گا. اس کے بعد یہ حالت ہوگی اگر یہ شخص تسبیح و تحمید تحلیل تکبیر استغفار لاحول کی طرف ذرا توجہ کرے گا تو اس نور ان صفات کے رنگ میں جن کی طرف تسبیح و تحقیل کلمہ اشارہ کرتے متشکل ہو کر اسے نظر آنے لگا. اس کے اثار بھی جہان انفس و آفاق میں ظاہر ہوں گے. اس نسبت کو نماز میں حاصل کرنے کا طریقہ سالک نماز کو تو مختصر کرے اور نماز کی رکعت زیادہ ہوں اور نماز کے دوران میں وہ بار بار تازہ وضو کرے اور فضا میں نور جو نور الہی پہلے ہو اس کا برابر تصور کرتا جائے. مجھے بتایا گیا کہ جملہ ارکان کے ساتھ نماز میں زیادہ رکعتیں پڑھنا اس نور کو پیدا کرتا ہے. نیز افتتاحی دعاؤں کے پڑھنے سے بھی حلاوت و مناجات کی نسبت حاصل ہو جاتی ہے. چنانچہ شاہ علیہ السلام نے ان امور میں ہر ایک کی طرف اشارہ فرما دیا ہے. لا الہ الا اللہ لا الہ الا اللہ. اس ضمن میں ایک بات میں عرض کرنا چاہوں گا. جیسے فرمایا ہے کہ اسماء کی دو قسمیں ہیں, اسماء بسیط اور اسماء مرکب. اسماء بسیط میں جیسے اللہ رحمان رحیم یہ اسماء بسیط ہے یعنی صرف نام ہے, اور اسماء مرکب سے مراد کوئی الفاظ ہوتے ہیں ذکر کے جیسے قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد آیت الکرسی اس طرح جو مختلف. تو یہ اسماء مرکب ہو یا اسماء بسیط ہوں ان کے اپنے اپنے عالم مثال میں قالب موجود ہے. یعنی یوں سمجھ لیے کہ جیسے اشخاص یا شخصیتیں ہوں. ہاں جی, ایسی صورت میں جس وقت کوئی شخص تھوڑی سی اور بات میں عرض کروں وہ یہ ہے کہ جیسے عالم مثال میں ان کے قالب موجود ہیں اسی طریقے سے ان کے اپنے موکلات موجود ہیں عالم اسفل میں موکلات موجود ہیں. اما یجیب المضطر اذا دعاؤ, وہ واقعہ جو یاد رکھو وہ جو تلاوت کرنے لگا صحابی, ہاں تو پھر دیکھا کہ وہ جو ہے نا مطلب وہ گھوڑے پہ سوار آ رہا ہے اور آ کر اس نے مطلب جو ہے نا وہ جو ان کو شہید کرنا چاہتا تھا تو اس کو مار دیا. تو نے کہا آپ کون ہیں؟ نے کہا میں اس آیت کا موکل ہوں, میں اس آیت کا موکل ہوں. تو اس طریقے سے مطلب یہ ہے کہ یہ یعنی اسما جو عالم اسفل میں موکلات کا نظام ہے اور ملے جو عالم مثال میں ان کے اپنے قالب موجود ہے. بس جس کی جس قالب کے ساتھ مناسبت ہو جائے کثرت اس ذکر کی وجہ سے تو پھر وہ اس کے لیے ذریعہ بن جاتا ہے کہ جو فیوز و برکات اس کو حاصل ہیں وہ اس کو بھی اس کے ذریعے سے ملنے شروع ہو جاتے ہیں روحانی دنیا کی. تکوینی دنیا میں تو موکلات کا نظام ہے, ہاں جی, اور معرفت کی دنیا میں یہ نظام ہے. تو وہ ان کو پھر وہ اس نور کے ذریعے سے اس کی پرورش ہونے لگتی ہے. یہاں پر ایک لفظ اس میں مربی کا بھی آتا ہے कि इसमें मुरब्बी असल में वो पहले से ही उसके साथ उसको मुनासिबत होती है, बेशक उसको जानते भी ना हो, पहले से उसको इसके मुनासिबत होती है। लिहाजा अगर वो ये वो जिक्र करेगा तो फौरन सिस्टम ऑन हो जाएगा। तो इस वजह से इसमें मुरब्बी को भी एक तरबियत का एक जरिया है कि अगर किसी को उसमें मुरब्बी का पता चल जाए तो वो फिर ये होता है कि बाकायदा उसके ज़रिए से वो अनवारात जो हासिल होते हैं वो उसके नफ्स के ऊपर भी मौसर अंदाज होते हैं, उसके कल्ब के ऊपर भी असरानंदाज, उसके अकल के ऊपर भी असरानंदाज होते हैं। और यूँ समझ लीजिए कि चीज़ें मेहनत फिर भी करनी पड़ती है, नहीं कि मतलब नहीं कि, लेकिन काम आसान हो जाता है, काम आसान हो जाता है। हज़रत दाऊद अलैहिस्सलाम के लिए लोहे को नरम करवा दिया जाता तो ज़रा बनाते थे आसानी के साथ। तो अगर मतलब यह है कि किसी के लिए अगर इस तरह उसका उसको नरम किया जाए नफ्स को तो उसको सलूक तो करना आसान हो जाएगा ना, क्या ख्याल है? तो इसमें मुरब्बी का फ़ायदा ही है कि उसका मतलब यह ना वो नफ्स की तरबियत उसकी आसान हो जाती है, थोड़ी मेहनत से ज़्यादा फ़ायदा होना शुरू हो जाता है। या इस अमर की भी सराहत कर देना ज़रूरी कि हमारे ज़माने के बाद सूफिया समझते हैं कि चूंकि नमाज में कमाल खुशू खुजू नहीं होता इसलिए नमाज से कोई फ़ायदा नहीं। इन लोगों की बातें महज अस किस्म जन है उनका नमाज को बेफायदा समझने के लिए कि लोग हलावत जिक्र के नस्बत से वाकिफ़ नहीं। अगर इसमें अल्लाह का जिक्र ज़ात बारी की तरफ तीन जहत से परवाज़ करता है, एक मलाइका की जहत से जैसे कम पहले जिक्र आ रहा है, दूसरा खुद उस इसम और आलम मिसाल में जो उसकी शक्ल है उस जैसे, और तीसरे नफ्स नातिका के ज़रिए। यह नफ्स नातिका में इस जिक्र से हिम्मत पैदा होती है और तरक्की करके हज़रत कुद्स के मुकाम तक पहुँच जाता है, बाकी उमूर अल्लाह बेहतर जानता है। किस्सा मुख्तसर, हलावत मुनाजात शमूल रहमत अनवार इस्माइलिया ये तीनों के तीनों शोबे ताआत के ज़िल में आते हैं, उनसे गाना नस्बतों का उसूल ही ताआत का मकसद है। बाद ताआत ऐसी होती है जिसमें हलावत मुनाजात ज़्यादा होती हैं और बाद ऐसी है जिसमें शमूल रहमत ज़्यादा और बाद में अनवार इस्माई का इसमा का गलबा होता है। इस फ़कीर को समझ से मुतल किया कि मजजूब वगैर मजजूब दोनों के दोनों आलम बरज़ आलम क़यामत के बाद जो मनाजिल हैं इन सब में अक्सा होंगे, और जिस तरह का आज ज़िंदगी में शरी और उर्फी अहकाम के मामले में आरिफ और मुब्तदी में कोई फ़र्क नहीं किया जाता, उनमें एक दूसरे के ऊपर तरजीह, इसी तरह मजजूब अगर मजजूब के दरमियान कोई तफावत नहीं होगा। बाकी मजजूब की मजजूबियत का मसला सो तो उसका अपना एक ज़ाती कमाल है जिसका मामला इसके और अल्लाह के दरमियान है। मजजूब ने मजजूबियत किसी गरज के लिए हासिल नहीं की थी, उसका मकसूद तो मजजूबियत को महज मजजूबियत के खातिर हासिल करना था, न कि उसे किसी दूसरी चीज़ के हुसूल का जरिए बनाना। अगर इस ज़िंदगी के बाद आखिरत में इंसान को जो भी इज्जत और रफ़त मिलेगी वो उसकी उसी की उसकी उस नस्बत से की नकार नतीजे होगी जिसके तीन शोबे हलावात मनाजात शमूल रहमत अनवार इस्माई इलाहिया हैं। इस ज़मन में मुझे इस शख्स की हालत पर बड़ा तवज्जो नस्बत सकीन जो सकीन की नस्बत की तरफ मुतलक इल्तिफात नहीं करता बल्कि खिलाफ वही समझता है, इसकी नस्बत इसके कारोबार में हालत पड़ता है, चुनाव उसका कहने की इस इल्मी नस्बत से मेरे ख्याल में तशवीश पैदा होती है। लेकिन क्या शख्स नहीं जानते कि आप सल्लल्लाहु अलैहि वसल्लम के सहाबा किराम के जो ताबीन थे उनके नस्बत में ज़िंदगी में यही नस्बत सबसे रोशन थी। बहरहाल कुल हिजब मामा लदेम फरीहून, हर शख्स अपनी पसंद पर नाजा हो तो जो कुछ उसे मिल जाए उस पर पूरा नहीं समाता। मतलब ये कि हज़रत ने गोया के जो आमाल तात हैं उनका जो रूह है बयान कर दिया कि जो आमाल तात है जो हम करते हैं तो इससे हमें क्या मिलता है और किस तरीके से हम अल्लाह के करीब होते हैं। असल में हमारे मौलाना हज़रत साहब रहमतुल्लाह अलैह वो बिल्कुल जिसको कहते हैं ना इन्हें वो जो तकल्लुफात से बिल्कुल आरी सूफियों में थे, तकल्लुफात बिल्कुल नहीं पाए जाते उसमें। मेरे चचा ने उनसे कहा क्या हज़रत हमारी नमाज भी कोई नमाज है, हम तो नमाज के अंदर पता नहीं कहाँ कहाँ मशगूल होते हैं। हाँ जी, तो इससे क्या होगा? तो उन्होंने फरमाया अच्छा ऐसा सजदे तुम्हारे तो खुदा के लिए लायक नहीं है, ये सजदा मुझे करो। ये तो अल्लाह के लिए नहीं होना चाहिए, ये सब तुम्हारी सजदा है तो फिर तुम मेरे लिए करो क्योंकि मैं इस काबिल हूँ। अल्लाह ताला की ज़ात तो इसे बहुत बड़ा है। आज उसने कहा आपको मैं कैसे करूं, उन्होंने कहा बस यही तो चीज है ना, यही तो चीज है। तेरे दिल में ये बात है कि सजदे किसी और को नहीं किया जा सकता, तो ये तो अल्लाह को पसंद है ना। किस तरीके से समझाया, तो हजरत ने ये बात बताई है दरमियान में। बाल लोग कहते हैं ना मल्ले से क्या फायदा, भाई दर्जे हैं दर्जे। जो नमाज आपको बागियों के सबसे निकाल दे खुदा की कसम वो बहुत बड़ी दौलत है। हम बागी तो नहीं रहते ना, बेशक आपने नमाज अच्छी तरह नहीं पढ़ी लेकिन बागियों के सब में तो आप नहीं आएंगे ना। बहुत के सबसे तो आपको निकाल दिया ना। इसी तरीके से इन आमाल को करना। एक बार लोग कहते हैं हम गुनाहगार हैं, हम गुनाहगारों की दुआ कौन सुनेगा, भाई खुदा के बंदो किससे मांग रहे हो, क्या आम शख्स से मांग रहे हो जो इन चीजों को देखेगा। तुम तो इससे मांग रहे हो जो 70 माओ से ज्यादा मेहरबान है, उससे मांग रहे हो। वो इन तमाम कमजोरियों को जानता है जो तुम्हारे अंदर है और फिर उन कमजोरियों के साथ इस्तेजार के साथ जब तुम मांगोगे तो उसके अंदर जो इज्ज़त की कैफियत पैदा होगी वो बड़ी कीमती होगी, बड़ी कीमती होगी, वो अल्लाह ताला के करीब कर देगा तुम्हें। हाँ जी यही वाली बात है जो अल्लाह की मतलब जो है ना वो जो इज्ज़ है तुम जानते हो कि मैं तो कुछ भी नहीं, तो यही तो अल्लाह को पसंद है। अगर आपने कुछ अमाल कर ली और अपने आप को कुछ समझा तो आपने आपको गिरा दिया। हाँ अलबत्ता ये नहीं कि आप अमाल ही ना करें क्योंकि फिर मैं अपने आप को समझूंगा, नहीं ये भी एक गलत सोच होगा। आप अमाल करें और अपने आप को कुछ ना समझें। बाद बुजुर्गों ने क्या है नेक कर दरिया में डाल, मतलब यह कि नेकी तो करो लेकिन उस नेकी की वजह से अपने आप को नेक ना समझो बल्कि अल्लाह ताला के फजल पर रहो। मसलन आप मेहनत करते हैं, उस मेहनत की मजदूरी 5 रुपए है लेकिन आपने एक बहुत सखी का काम किया है और वो उस 5 रुपए की जगह आपको 5,000 रुपए देना चाहता है। अब अगर आपकी नजर उस पर है कि मेरी चीज तो कुछ भी नहीं है, उसका फजल उसका करम, तो वो तो आपको 5,000 दिलवाएगा। और अगर आपने कहा नहीं ये मुझे यही चीज चाहिए जो मैंने किया, तो बस ठीक है फिर ले लो, ये उसकी तरफ से जुल्म तो नहीं होता, तो वो तो दे देगा लेकिन अपना कितना नुकसान कर लिया। इस वजह से अल्लाह पाक से इंसाफ न मांगो, फजल मांगो, क्योंकि फजल ही से मामले हल होते हैं। हदीस शरीफ में जो है ना कि कोई इंसान जन्नत में अपने अमल से नहीं जाएगा बल्कि अल्लाह के फजल से जाएगा, उसकी वजह कि जन्नत के लिए जितनी कोशिश और मेहनत की जरूरत है वो हम कर ही नहीं सकते क्योंकि वो लामहदूद है और ये महदूद है, तो महदूद लामहदूद के बराबर कैसे हो सकता है। महदूद तो लामहदूद के बराबर हो ही नहीं सकता कभी भी, तो इस वजह से तुम महदूद कर लो लेकिन इस महदूद के ऊपर नजर ना करो, उसकी लामहदूद रहमत पे नजर करो, वही फजल है। तो यही असल में बुनियाद है इन तमाम चीजों का। तो हजरत ने चलते चलते में काम की का बातें बताई माशाल्लाह। ये इसके बाद काफी बड़ा टॉपिक है और ये कैफियत है नस्बत ओवैसिया की, काफी अहम टॉपिक है। लेकिन मेरे ख्याल में टाइम हमारे पास इतना नहीं होगा, और ये आज चूँकि जुम्मे की रात भी है, तो जुम्मे की रात में तो हम दुरूद शरीफ पढ़ दें ना, दुरूद शरीफ की रात है। ये तो हमने वैसे तालिबे इल्मों के लिए रखा है, क्योंकि वो दूसरे दिन आ नहीं सकते, तो इस वजह से कोई तालीम हो जाती है। वरना जुम्मे की रात तो हमारा मामूल जो था वो किस चीज़ का था? दुरूद शरीफ का था। तो इंशाल्लाह अभी दुरूद शरीफ पढ़ा जाएगा, तो बिछा दे।